اعوذ باللہ من الشیطان الرجیم. چلیے تفسیر دیکھتے ہیں. آیت نمبر 139 سے. پیچھے سے ذکر چل رہا تھا غزوہ احد کے ضمن میں کردار سازی کا. کافی طویل بات ہوئی جنت میں جانے والوں کی خوبیوں کی. اب واپس لے آئیے اپنے ذہن کو کدھر؟ میدان احد میں. کیا ہوا؟ سب کو پتا ہے. ایک چیز نہ ہو تو اتنی اس کی کمی کا احساس نہیں ہوتا. چیز مل کر چلی جائے اس کا افسوس زیادہ ہوتا. اپنے دلوں کو احد کے میدان کی اس کیفیت میں لے چلیے. جیتی بھی جنگ ہارے, اور جب کوئی چیز مل کر چھنتی ہے تو جو چیزیں انسان کو محسوس ہوتی ہیں اس کا تذکرہ ہے آیت 139 میں, جس کو کمزوری, غم اور دکھ کہتے ہیں. آئیے دیکھتے ہیں. میں پہلے آیتوں کا ہلکا سا خلاصہ کرنا چاہوں گی, پھر جو بھی لفظ اس میں ہمیں لکھیں گے تو اس کو دیکھیں گے. فرمایا ولا تہینو, اور نہ کمزور پڑو. ولا تحزنو, اور نہ غم کرو. کیونکہ وانتم الاعلون, تم ہی سر بلند رہو گے. شرط ہے لیکن کیا؟ ان کنتم مؤمنین, اگر تم مومن ہوگے. آپ اس ایک آیت کا اگر ٹاپک لکھ لینا تو فتح کا کرائیٹیرین, کن کو اللہ مدد دے گا, کن کو غلبہ دے گا, جو کمزور نہ پڑے اور غم نہ کھائے. بڑی اہم آیت ہے, میں کہتی ہوں خوبصورت آیتوں میں سے ایک آیت ہے. اگر میں صرف اسی پہ بات کر دوں تو شاید حق پھر بھی ادا نہ ہو. لفظ وہن کو دیکھیے, تہینوں میں نا وہ چھپی ہوئی ہے. وہن کس کو کہتے ہیں؟ کسی کام یا معاملے میں جسمانی طور پر کمزور ہو جانا. واہن کہتے ہیں اس آدمی کو جو کام اور معاملے میں کمزور ہو. اور موہون, ساری اسی کی بدلی ہوئی شکلیں ہیں, جیسے بھی لکھ لیں. موہون کہتے ہیں جو جسمانی لحاظ سے کمزور ہو. نبیوں کے ساتھیوں کی خوبیوں میں بھی آگے آئے گا زوف اور استقانت, تو وہاں اس کو زیادہ مزید کھول کے بتاؤں گی انشاءاللہ تعالی. یہاں دیکھیے, یہاں وہن سے مراد کیا ہے؟ شکست کے بعد جو بددلی پیدا ہو گئی. آپ اس کو لکھ لیں, باقی اس کی ڈیٹیل انشاءاللہ اگلے سبق میں ہوگی. اور وہن حب دنیا کو بھی کہا گیا حدیث کی روشنی میں, حب دنیا و کراہیت الموت, دنیا کی محبت اور موت سے کراہت, اس کو وہن کہتے ہیں حدیث میں. دوسری چیز ہے ولا تحزنو, حزن کہتے ہیں غم پریشانی کو, کسی وجہ سے لاحق ہوتی ہے, چاہے معاشی ہو یا کوئی اور. عربی میں کہتے ہیں خزانۃ الرجل, انسان کے وہ گھر والے جن کی طرف سے اس کو پریشانی آتی رہتی ہے اور وہ ان کی دنیا کے سامان تیار کرنے کا مکلف ہوتا ہے. حزن کہتے ہیں صبح اور شام کھانے کی فکر کو, یعنی ایسے جیسے باپ کا تصور آ رہا ہے میرے ذہن میں نا, کہ اس کو گھر کی فکر ہے, روٹی پانی سالن کھانا اس طرح سے کرنا ہے. اب یہاں لفظ دیکھیں نا تو تحزنو ہے, فیل کی صورت میں آیا ہے, تو مراد کیا ہے کہ تم اپنے آپ کو مشکل میں نہ ڈالو. خاص طور پہ جیسے ہا کی زبر ہے نا حزن, تو اس کا عربی میں معنی کیا ہوتا ہے؟ سخت پتھریلی زمین. اس کے اپوزٹ سہل ہے, سہل سہیل اردو میں نام بھی ہوتا ہے. کیوں سخت پتھریلی؟ کیونکہ اس میں اناج نہیں اگتا, تو پھر سختی کا معنی ہے. اب آپ دیکھیے کہ عربی میں خوف بھی ہے, حزن بھی ہے, تو حزن سے مراد اللہ سبحانہ تعالیٰ نے جو بات کی ہے وہ کیا ہے؟ اگر اسے ایک آیت میں آپ اپنے اوپر لے کر سوچیں تو غلبہ تمہیں ہی ملے گا. شرط ایک ہے کہ تم اپنی زندگی سے کمزوری نکال دو. جو چلا گیا اس کا خوف نہ کھاؤ, جو آگے موجود ہے اس کی فکر کرو. یاد رکھیے شیطان کا ایک بہت بڑا وار ہم پہ حزن اور وہن ہوتا ہے, مایوس کر دیتا ہے. تم نہیں کر سکتی, تم کبھی نہیں کرو گی, چھوڑ دو بس, اوکے تمہارے نصیب میں ہی نہیں ہے. مثلا ایک بچی ہے یا عورت ہے, اس کی شادی ہوئی پھر چھوٹ گئی, اب دوبارہ شادی نہیں ہو رہی. شیطان کیا کہے گا؟ تمہاری شادی ہونی نہیں ہے, بس تمہارے نصیب میں اکیلے ہی رہنا ہے. اسی طرح بچے نہیں ہوئے, شادی کے بعد 5-6 سال گزر گئے, تمہارے ہو ہی نہیں سکتے. یہ ہے سارا کچھ اندیشے. اللہ سبحانہ تعالیٰ یہاں یہی بتا رہے ہیں کہ دیکھو ان چیزوں میں مت پڑو. اور شیطان ہمیں پہلے ڈسکریج کرتا ہے, کمزور کرتا ہے. اس کا بہت ہی خوبصورت کمبینیشن آ رہا ہے اگلے سبق میں, وہاں اس کی مزید بات کرنا چاہوں گی. क्योंकि शैतान हमें नेकियों के रास्ते से इन्हीं मनफी जज्बात के जरिए रोकता है, नेगेटिविटी पैदा करता है। आज के दौर में इसको दो लफ्जों में रख लें, डिप्रेशन और स्ट्रेस। ये भी असल में हुजन और वहन ही की बदली हुई शक्लें हैं। वन तुम लालउन, आलउन के लफ्ज को देख लें, ऐन लाम वाव से तुम ही बुलंद हो गए। आली अली, ये लफ्ज पहले भी पीछे गुजरा है, यहां इसकी फॉर्म देख लें, आलउन कौन ऊपर बुलंद। यानी मुसलमानों तुम अफसरदा खातिर मत हो, घबराओ नहीं, तुम ही गालिब आओगे। इन कुंतुम मोमिनीन, यानी जब अल्लाह की कुदरत पे यकीन रखोगे, अल्लाह पर ईमान लाओगे, तुम्हें यकीन है कि हमारा रब हमारी मदद कर सकता है, तो फिर इंशाल्लाह तुम ही कामयाब होगे। और साथ ही देखिए तवज्जो बदली जा रही है, जैसे बच्चे को चोट लगे ना तो फिर एकदम वो कहते, वो देखो चिंटी चिंटी, वो देखो कीड़ी काटा गिर गया, सुनते हैं ना बचपन से बातें। तो अल्लाह ताला अब तवज्जो बदल रहे हैं, देखो तुम क्यों शिकस्त का गम मना रहे हो। यम सस कुम कर हुन, अगर तुम्हें जख्म लगा है, चरका लगा है। यमसस्कु में मस तो आप सुनते हैं, करहुन नया लफ्ज है, हथियार वगैरह के जख्म को कहते हैं, इसी तरह जख्म के निशान को भी करह कहते हैं। सोजिश और जलन जो दर्दो अलम जख्म की वजह से, उसको भी कहते हैं। क्या मतलब कि तुम्हें आज अपना दर्द दुख तो याद आ रहा है, ये बताओ कि वो भूल गए हो पिछले साल का गम जो उनको भी लगा। फकद मसल कौम करहुम मिसलुहु, पिछली कौम को, पहले भी तो एक कौम को चरका लगा था। किसकी तरफ इशारा? अहले ईमान को ग़ज़वे उहद की शिकस्त या उस चोट में जो 70 सहाबा शहीद हुए, जिसमें हजरत हमजा भी थे, मुसअब बिन उमैर भी थे उसी के अंदर। इसी तरह से अंसार का कोई घर ऐसा नहीं था कि जिसका कोई फर्द शहीद ना हुआ हो। तो जब मुसलमान वापस आए मदीना में, तो हर घर में कोहराम मचा हुआ है। उस वक्त तक कभी मैयत पर बैन करने की ममानियत नहीं थी, औरतें मरसिए कह रही थी, बैन कर रही थी, मातम कर रही थी। हत्ता के अल्लाह के नबी की जुबान मुबारक से ये निकल गया कि लाकिन न हमजता ला बवा की लहू, हाय हमजा के लिए तो कोई रोने वालियां भी नहीं। क्यों भला? क्योंकि मदीना में हजरत हमजा की कोई रिश्तेदार खवातीन नहीं थी, वो तो मुहाजिर थे। तो अंसार की औरतें अंसारियों पर रो रही थी, अपने अपने मकतूलीन पे, और अंसार ने अपने घरों में जाकर खवातीन को हजरत हमजा की बहन सफिया के पास भेजा कि जाकर ताजियत करें। तो दुख तो था, नबी को भी था, सबको था, लेकिन आपके सीने के अंदर एक हसास दिल था, पत्थर तो नहीं था ना, इंसानों की और अपने प्यारों की मौत, और हमजा से तो आपका तहरा रिश्ता था। तो लिहाजा ऐसे वक्त में अल्लाह ने नबी समेत सबको कहा, वला तहिनु वला तहसनु, गम मनाना नहीं चाहिए। लिखे, हमारा इस्लाम मरसिया खानी, गम मनाना और खास तौर पे शहदा का इसकी इजाजत नहीं देता। ये तो किसी की कुर्बानी को जाया करने वाली बात है। अल्लाह ताला ने यहां उनकी बात से दूर करके कहा कि देखो, इंसान होने के नाते वो भी तो थे ना, जिनको तुमने ग़ज़वे बदर में कत्ल किया था। तो इससे क्या पता चलता है कि जब अपने दुख के वक्त किसी दूसरे का दुख देख लें तो अपना भूल जाता है। बहलाने वाला अंदाज है, हिम्मत ना हारो। और ये जो लफ्ज है ना वहन, ये राय अमल और कामों के इंजाम देने में कमजोर पड़ने को भी कहते हैं। और किस चीज में कमजोर ना हो? कुफार से जंग करने में कमजोर ना हो, इतने कमजोर ना हो जो कि जिहाद ही छोड़ दो। और वला तहजनु, वो गम ना करो कि तुम्हारे मर्द चले गए तो औरतों का क्या होगा। ये सारे मानी इसके अंदर आते हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सोबान की रिवायत है, आदमी अपने गुनाहों की वजह से रिस्क से महरूम हो जाता है। लिखें, कोई गुनाह करने को दिल चाहे ना तो सोच लें 1,000 करोड़ में जाएगा ये गुनाह। झटका पड़ेगा गाड़ी को, 1,000 का बिल लगेगा, हंडिया जल जाएगी, 500 करोड़ गया। इस तरह सोचा करें, फिर हदीसें समझ आती हैं। मुसनद अहमद में रिवायत, अल्लाह के नबी ने फरमाया कि डर है कि दुनिया की कौमें तुम पर हर तरफ से टूट पड़ेंगी, जिस तरह भूखे खाने के प्याले पर टूट पड़ते हैं। साहबा ने अर्ज किया, अल्लाह के रसूल, क्या उस वक्त हमारी तादाद कम होगी? तो आपने फरमाया, नहीं, कसरत होगी, लेकिन तुम्हारी हालत सैलाब के तिंकों की तरह होगी, खसो खाशाक। पानी जब रुकता है तो ऊपर आ जाते हैं ना तिंके, धागे और इस तरह की छोटी छोटी चीजें, यानी बिल्कुल बेकीमत हो जाओगे। तुम्हारे दुश्मनों के दिलों से तुम्हारा रोब उठ जाएगा और तुम्हारे दिलों में बुजदिली पैदा हो जाएगी। साहबा ने अर्ज किया, अल्लाह के रसूल, बुजदिली क्या है? तो आपने फरमाया, हुब्बु दुनिया व कराहियतुल मौत। ये मुस्नद अहमद और अबू दाऊद की रिवायत है। क्या आज मुसलमानों का ऐसा हाल तो नहीं हो गया? जीने की आरजू और मौत का डर, तो याद रखिए कि जब मुसलमान भी उसी तरह जिंदगी से प्यार करने लगे जैसे काफिर करता है तो अल्लाह की मदद के वादे उठ जाते हैं, और जब मुसलमान भी काफिर की तरह मौत से डरने लगे तो यही होता है। फिर एक और चीज इन दो आयतों के अंदर से हमें जो समझ आती है कि लोग हथियार जमा करते हैं कामयाबियों के लिए। इस्लाम कहता है तुम ईमान बढ़ाओ कामयाब होने के लिए। वो कहता है ना कि मोमिन है तो बेतेक भी लड़ता है सिपाही, काफिर है तो शमशीर पे करता है भरोसा। असल चीज मोमिनीन, इन कुन तुम मोमिनीन। अच्छा, ये जंगों में तो आज मैं और आप नहीं कर रहे, एक सवाल लिखिए, हमारे साथ अल्लाह के ये वादे कैसे पूरे होंगे? तो याद रखिए कि हर इंसान की जिंदगी में उहद आती है, घरेलू जिंदगियों में, खानदानी जिंदगियों में, माली जिंदगियों में उहद आती है, दिल शिकस्तगी होती है, दिल बुझ जाता है। जिंदगी में कोई ऐसा मामला आ गया खुशी गम का कि इंसान ठंडा पड़ गया। आज भी अगर आप अपने आप को जमाना चाहे ना किसी चीज पे जिस पे कल तक आप नहीं जमे, तो आप अपने अंदर ही मान लाएं, मैं कर सकती हूँ, आई कैन डू दिस। आप देखें आप एक घंटे में वो काम कर लेंगे जो आप एक दिन में नहीं कर सके। और इस आयत के साथ एक खास वाकया आता है, वो सुन लीजिए। इब्ने अभी हातिम इकरमा से, जब औरतों पर ओहद के दिन गलत बात मशहूर होने के बाद सूरत हाल की तहकीक में देर हुई तो वो मालूमात करने के लिए निकली कि देखा दो आदमी ऊंट पर आ रहे हैं, तो एक औरत ने इनसे पूछा कि रसूलुल्लाह के बारे में क्या इत्तला है? इन सवारों ने कहा कि आप जिंदा हैं। अब उस वक्त कोई खबरें तो नहीं छपती थी ना या नशर होती थी, तो लोग वर्बली जाके पता करते थे कि हालात क्या है, उसी की बात है। जब सुना कि आप जिंदा हैं तो वो औरत बोली, अगर रसूलुल्लाह जिंदा हैं और सलामत हैं तो अब किसी बात का फिक्र नहीं, अल्लाह जिस कदर चाहे अपने बंदों को शहीद कर दे। तो उसी के ऊपर अगली आयतें आ रही हैं, वयत तखिज मिनकुम शुहदा नाजिल हुई, इब्ने अभी हातिम की रिवायत है। तो अल्लाह ईमान वालों को परखता है, सब्र और इस्तकामत से जांचता है कि देखो ये कितने हैं। और ये यमसस्कुम करहुन में आप अपने बच्चों को भी एक सबक दे सकते हैं। जब आपका बच्चा किसी बात पर रोए, हाय मुझे उसने मारा, ये किया, तो उसको याद दिलाएं कि फलां वक्त पे उनके साथ भी तो आपने ऐसा किया होगा ना। दूसरों की तरफ तवज्जो दिला दी जाए तो अपने गम तकलीफें कम लगते हैं। और आगे फरमाए वतिल कले याम नुदाविलुहा बैनन्नास, ये तो दिन है हम लोगों में उलट फेर करते रहते हैं। वो कहते हैं ना, कभी की रातें लंबी और कभी के दिन लंबे। यह लफ्ज नुदाविलु आपको नया लग रहा है लेकिन ये भी पढ़ चुके हैं, क्या रूट होगा? दौल से, शाबाश, दाल वाउ लाम है, उलट फेर करना, बारी बारी आना। दौला तो कहते हैं बारी और नौबत को, यानी इधर की बातें उधर, कभी रात कभी दिन। इसी तरह दौलत उनका मानी होता है दो लश्करों का बारी बारी एक दूसरे को शिकस्त देना। देखिए कितना परफेक्ट लफ्ज इस्तेमाल हुआ है। अरबी जुबान में आने जाने के फर्क के और भी लफ्ज आते हैं, कोई बताएगा? सुबह शाम के लिए क्या आता है, बोलिए, शाबाश, वक्त तिलाफ इल्लैली वन नहार आता है ना, तो यह इख्तलाफ नहीं आया। दौल क्यों आया? क्योंकि दौल में दो में से एक का बारी बारी शिकस्त देना इशारा है, पहले बदर में तुमने उनको शिकस्त दी, अगर आज उन्होंने दे दी तो कोई बड़ी बात नहीं है। तो दौलत उन कहते हैं उस चीज को जो मुख्तलिफ हाथों में घूमे। आपको पता है कि अरब मुल्कों में हुकूमत को क्या कहते हैं? दौला, दौलत सऊदिया, दौलत अरबिया, दौलत दुबैया। तो दौला को दौला क्यों कहते हैं? आज तुम बादशाह, कल में एक से दूसरे के हाथ में आने जाती है। और माल की गर्दिश के लिए भी यही लफ्ज हम पढ़ेंगे सूरत हश्र में, ला यकून दौलतम बैन अलगनियाय मिनकुम। फिर इसी तरह से यहाँ जो बात आ गई कि ये तो दिन है, कभी तुम्हें कभी उनको, ये तो चलेगा, करता क्यों है अल्लाह? अब अगला हिस्सा बड़ा है, इसमें नया लफ्ज कोई नहीं, इसलिए आप इंजॉय करेंगे। क्या? केवल यालम अल्लाहुल्लज़ीना आमनु, ताकि अल्लाह जान ले, परख ले, देख ले ईमान वालों को। पहले भी पता था लेकिन यहाँ परख ले के मानो में लिखिएगा। बाज लोग, नाम नहीं लेती, बातिल अकायद जो गुजर चुके उनमें कुछ ही साइद पे वाली या अलम अल्लाह से जो भी आयतें आती ना कुरान में, कहते हैं देखो जब तक दुनिया में कुछ हो नहीं जाता ना, नाउज बिल्ला, अल्लाह को भी नहीं पता चलता कि ये होगा। यानी दुनिया में जब तक कोई वाकया रूप जीर नहीं हो जाता ना, तब तक नाउज बिल्ला, सुम्मा नाउज बिल्ला, अल्लाह को भी नहीं पता चलता। तो क्या इस आयत की ये दलील ठीक होगी? नहीं। वली या लमा से मुराद है परखना, साबित करना। टीचर को पहले ही पता होता है इसने फेल होना है, बट उसकी रिपोर्ट कार्ड देखकर साबित हो जाता है कि ये फेल हुआ है। अल्लाह ताला ऐसे हालात बना देता है इम्तिहान और आजमाइशों और तकलीफों और कुर्बानियों के जो लोग उनमें पूरे उतरते हैं तो सबको दिख जाता है कि ये हकीकी मोमिन था। अल्लाह को तो पहले ही पता था। वयत्तखिज़ मिनकुम शुहदा, और कुछ को वो चाहता है कि मुकाम शहादत अता करें, जैसे हमजा को, मुसअब बिन उमैर को शहादत का मुकाम दिया, उनको अपनी गवाही के लिए कबूल करें। वल्लाहु ला युहिब्बुज़्ज़ालिमीन, अल्लाह ज़ालिमों को पसंद नहीं करता। दो फायदे हुए लिखें। अब इस आयतों पे मैंने आपको एक टॉपिक बोलना है, इसलिए थोड़ी सी तवज्जो रखें। जंगों के फायदे क्या है? बहुत सारे लोग पूछते हैं ना, आगे जवाब दूंगी लेकिन पहले मैं इस आयत को ले लूं। एक और फायदा, आयत 141, वली युमख्खिसल्लाहु अल्लज़ीना आमनू, और ये इसलिए हुआ कि अल्लाह अहले ईमान को बिल्कुल पाक साफ कर दे। वयमहक़ल काफिरीन, और काफिरों को मिटा दे। याद रखिए कि मुसलमानों में से खास तौर पर यह अंसारे मदीना की आजमाइश थी, जो भी नए नए ईमान लाए थे, कि कौन पुख्ता ईमान वाले कौन से कमजोर हैं, क्योंकि अंदर कुछ मुनाफिक भी थे। मुहाजरीन तो अपने सारे पर्चे पास करके आए थे, डिग्रियां साथ लेकर हिजरत करके आए थे, और याद रखिए हिजरत करता ही वो है जो ग्रेजुएट हो जाता है, वही छोड़ता है अल्लाह के लिए अपनी मनपसंद चीजें। वो जगह भी होती हैं, वो आते भी होती हैं, वो रवैये भी होते हैं, वो हर वो चीज़ जो अल्लाह के रास्ते से दूर करे उठाता है। और साहबा इसमें मुहाजरीन जो थे वो पक्के सच्चे साबित थे, वो ग्रेजुएट थे। अब मदीना में आने के बाद जो नए नए लोग मिले उनकी आजमाइश मकसूद थी। जंगों के जरिए अल्लाह ने उनको देखा, अल्लाह चाहता था कि वो पूरे तरीके से पुख्ता हो जाएं। कोई कच्चा रहता तो वह अहले ईमान से कट जाता। और बहसियत मजमुई आप देखिए कि अगर कुछ कच्चे लोग आपकी टीम में शामिल हों, पूरी टीम कमजोर हो जाएगी। अल्लाह अंदर बाहर से छान फटक के मुसलमानों को मजबूत करना चाहता था। जैसे आप देखिए कि जो जंगी असलाहत होती ना, उसमें लोग देखते हैं कोई स्पाई तो नहीं है, जासूस तो नहीं है, कोई बीमार तो नहीं। आपको आज भी पता होगा कि जो फौज की ट्रेनिंग लेते हैं उनके बहुत क्राइटेरियन होते हैं, उनका आईसाइट चेक होता है, टेस्ट लेते हैं, उनका स्ट्रेस लेवल चेक करते हैं, उनके चलने फिरने को देखते हैं, हर तरह से देखते हैं कि पता चले दुश्मन आया तो इसकी आंखों ने नहीं देखा, ये चल ही नहीं सका, ये तो घबरा गया, इसको तो सर्दी बड़ी लगी। इस तरह अल्लाह स्ट्रेस टेस्ट लेता है अपने रस्तों में लोगों को मुश्किलात में जमा कर। और लिख ले, मैं आपकी खुशी के लिए एक बात बोल रही हूँ, आज आपके रास्ते में इस कुरान को सीखने सिखाने में जो मुश्किलात आ रही है ना, ये आपका स्ट्रेस लेवल चेक किया जा रहा है, ताकि कल जब आपके ऊपर बड़े बड़े काम डाल दिए जाएं तो आप उस वक्त पीछे ना हो जाए। ना घबरा तुम दिए मुखालिफ से, अवकाब की तो चलती है तुझे ऊंचा उड़ाने के लिए। बात ये सच है, मुश्किलों में तकलीफें कम होती है। जैसे आपको पीछे बताया था कि बाज की जब टहनी कटी तोड़ पड़ा, हम बाज दफा सहारा बने रहते हैं, ना कोई कर लेगा। एक बंदे ने सारा काम संभाला होता है, कुछ दिन के लिए वो निकल जाता है, लग बता जाएगा, अब तुम्हारा टेस्ट है कि तुम बातें तो उस पर बड़ी छांटते थे, अब करके दिखाओ। तो मुश्किलात में इंसान का टेस्ट बहुत बड़ा होता है, अल्लाह ताला अलग करते हैं। इसी तरह आप देखिए, अगर ओहद ना होती, ये जुमला इसके साथ जम बना दे, अगर ओहद ना होती तो कभी अब्दुल्ला बिन उबई और उन 300 का पोल ना खुलता, उनकी असलियत जाहिर ना होती, जिन्होंने उस मुश्किल घड़ी में मुसलमानों का साथ छोड़ा। मुनाफिक दुख में, तकलीफ में, मुसीबत में साथ छोड़ देते हैं, मोमिन दुख तकलीफ में साथ मिल जाते हैं। अल्लाह का ये कानून है, अल्लाह का ये असूल है, कुलिया है, लोगों का मिजाज पता ही आपको मुश्किलों में चलेगा। और याद रखिए, हर इंसान की जिंदगी में कुछ ना कुछ आफत ऐसी जरूर आती है। पैसे चले जाएंगे, पता लग जाएगा कौन सगा है, मामा चाचा खालू पुप्पा, कौन सा दोस्त सच्चा और कौन से सिर्फ चाय पीने वाले थे, पता लग जाता है कितने पानी में है। आप सारी जिंदगी लोगों की खिदमतें करें, खाएं खिलाएं, किसी चार दिन ना करके देखें जरा, फिर कितने आपको भाभी और आंटी और खाला कहते हैं। लोगों का पता ही तब चलता है जब आपको उनकी जरूरत पड़ती है। कोई जल्दबाज होते हैं, कोई साबित कदम होते हैं, कोई परेशान होते हैं, ये हिकमतें हैं। देखिए, जिंदगी की ओहद से सीखिए, जैसे हम ओहद की शिकस्त में मुस्तकबिल के लिए हिकमतें सीख रहे हैं। एक छोटी सी कोताही करवाई अल्लाह ने मोमिनों से, ताकि बाद में इतने बड़े बड़े सबक ले सकें हम और आप। अल्लाह शहादत भी देता है, ईमान वालों को अलग भी करता है, काफिरों को अलग करता है, ये सारे मकासिद जंग है। और ये तो रहेगी बात के यत्तखिज़ मिनकुम शुहदा, बास को शहीद बनाए, इसके बारे में सुन लीजिए एक बहुत ही खूबसूरत वाक़या। अल्लाह के रास्ते में मारा जाने वाला, अब्दुल्ला बिन जुबैर कहते हैं कि हंजला बिन अबी आमिर لڑتے ہوئے ابو سفیان کے پاس جا پہنچے. وہ اسے قتل ہی کرنے والے تھے, یعنی ابو سفیان ابھی مسلمان نہیں ہوئے تھے اور میدان جنگ میں قریب تھا کہ حنزلہ کے ہاتھوں مارے جاتے. اتنے میں شداد بن اسود نے حنزلہ پر تلوار کا وار کر کے ان کو شہید کر دیا, کیونکہ اللہ نے ابھی ابو سفیان سے کچھ کام لینے تھے بعد میں. جب حنزلہ کی شہادت ہوئی تو رسول اللہ نے صحابہ سے فرمایا, تمہارے ساتھی حنزلہ کو فرشتے غسل دے رہے ہیں. اور ان کی بیوی سے وجہ پوچھی گئی تو انہوں نے کہا, جب حنزلہ نے مار کا آرائی کا سنا تو ان پر غسل واجب تھا اور وہ اللہ کے راستے میں اسی طرح نکل پڑے. تو آپ نے فرمایا کہ حنزلہ کو فرشتوں نے غسل دیا, غسیل الملائکہ. مستدرک حاکم کی روایت ہے, یعنی جس بات ہی لمحوں میں بھی جنگ کے لیے نکلتے تھے, ہم تو فجر کے لیے نہیں نکلتے. کون غسل کرے اور کون نمازیں پڑھے, صبح ہے نا, جاگ لیں گے پڑھ لیں گے. جو فجر کے لیے نہیں اٹھ سکتا بتائیے وہ میدان جنگ میں جائے گا. جو حی علی السلار حی علی الفلار السلاۃ خیر من النوم پہ نہیں اٹھتا, کل دشمن کے ڈگ ڈگی بجانے پہ آئے گا. جابر بن عبداللہ کہتے ہیں کہ میرے باپ جب غزوہ احد میں شہید ہوئے تو میں بار بار ان کے چہرے سے کپڑا ہٹاتا اور روتا. لوگ مجھے منع کرتے مگر اللہ کے نبی نے مجھے منع نہ کیا. پھر میری پھوپھی فاطمہ بھی رونے لگی تو رسول اللہ نے فرمایا, تم رو یا نہ رو, فرشتے برابر ان پر اپنے پروں سے سایہ کیے ہوئے ہیں یہاں تک کہ تم نے انہیں میدان جنگ سے اٹھایا. یہ جابر کے باپ کی بات ہے, اور یہ وہ ہے کہ جن کے لیے اللہ نے جھانک کے ان کو آسمان سے دکھا دیا تھا. یہ صحیح بخاری کی روایت تھی جو میں نے خلاصہ دیا آپ کو. بس ایک کام نہ کرنا اور ظلم نہ کرنا, کیونکہ واللہ لا یحب الظالمین. ظالم وہ ہوتے ہیں جو اپنی غلطیوں کو دوسروں کے پلڑے میں ڈالتے ہیں, جن کو مسلمانوں کی فتح اور شکست سے کوئی دلچسپی نہیں ہوتی, چھوٹی چھوٹی تکلیفوں پہ بڑے لمبے لمبے نوخے اور کچھ اور کرنے لگ جاتے ہیں. ولی مخیصہ, یہ جو لفظ ہے نا ولی مخیصہ, یہ نیا لفظ ہے, پہلے نہیں ہوا تو لکھ لی تھی اس کو. خا سواد سواد, اردو میں جو آپ بولتے ہیں نا خاص کرنا, وہ بھی لفظ اسی سے ہے. اپوائنٹ کرنا, کسی کو یعنی ایک خاص مقام پر لے کر چلنا. آپ دیکھیے کہ اس کا روٹ کیا ہوگا. دیکھیے میم خاص سواد ہے, اس کا روٹ صحیح لکھیے گا, یہ تھوڑا سا فرق ہے. اس کی ڈسکرپشن لیجیے گا, مخصون کہتے ہیں کسی چیز کو اس کے عیبوں سے پاک کرنے کو. محسس ذہبو بن نار, سونے کو آگ میں گلا کر اس کا کھوٹ الگ کرنا کہ سونا خالص ہو گیا. اسی طرح مخصل سینان کہتے ہیں نیزے کو چمکانے کو. تو یہاں کیا ہے, ولی یمخص اللہ الذین آمنوا, یعنی جو تمہارے دلوں کا کھوٹ کھپٹ ہے اس کو اللہ دور کر دے. حبل محسن کہتے ہیں اس رسی کو جس کا چبھنے والا رواں صاف کر دیا گیا استعمال کرنے سے. آپ کو پتہ ہے نا سوکھا جو وہ وان ہوتا ہے وہ چبھتا ہے, زیادہ استعمال ہو جائے تو وہ نرم ہو جاتی ہے نا, اس کے لیے بھی یہ لفظ آتا ہے. اسی طرح فرس مخصن اور ممخص کہتے ہیں مضبوط جسم والے گھوڑے کو. تو آپ کو اب سمجھ آ رہی ہے تمہیں اپنے آپ کو پکا کر. اور ادھر ذرا اگلا لفظ دیکھے پھر اور بھی مزہ آئے گا. یہاں لفظ ہے ولی یمخص اللہ الذین آمنوا, ایمان والوں کے لیے لفظ ہے مخیصہ, اور اپوزٹ کیا آ رہا ہے وہ یمحق. تو یمحق ادھر جو لفظ اس کے اپوزٹ میں آ رہا ہے نا, تو دونوں کا فرق سمجھیے گا. مخصاور اور محقن دونوں میں کمی کرنے کا معنی ہوتا ہے. مخصہ میں کسی کی کمزوریوں کو کم کر کے مضبوط کرنا, اور محقن میں کسی کو مٹا دینا یعنی بالکل ہی اس کو ختم کرنا. میم ہا کاف ہے, ایسے مٹانا کہ کچھ باقی نہ رہے, بتدریج تھوڑا تھوڑا کم کرنا کہ چیز ختم ہو جائے. تو یہاں یمحق الکافرین سے سمجھے. میں آپ کی ذرا سی دانش مندی کا امتحان لوں, یہ لفظ پہلے کہاں گزرا؟ شاباش, سورت بقرہ میں کیا تھا وَيَمْحَقُ اللَّهُ الرِّبَا. تو جو لفظ وہاں سود کے لیے آیا نا وہ کافر کے لیے آیا ہے. تو اللہ کیا چاہتا ہے, دنیا سے سود بھی مٹ جائے اور کفر بھی مٹ جائے. اب آپ بتائیے وہاں یمحق کے مقابلے میں کیا لفظ آیا تھا, یوربس صدقہ. تو یوربی ربا سے ربا سے یعنی بڑھانا, اور ادھر دوسرا الگ ہو گیا. اور بھی اس کی بڑی خوبصورتیاں ہیں, لیکن یہاں دیکھیں کافروں کو مٹانے سے کیا مراد ہے. اور اب آگے آپ کو مجھے پکارا جا رہا ہے, ام حسبت من تدخل الجنہ, کیا تم نے یہ گمان کیا کہ تم جنت میں داخل ہو جاؤ گے. آپ کہیں گے یہ کس کو پتا چلا, یہ تو میں اپنے دل میں سوچے بیٹھی تھی کہ میں جنتیہ ہوں. ولما یعلم اللہ الذین جاہدوا منکم ویعلم الصابرین, اور ابھی اللہ نے ان لوگوں کو تو جانا ہی نہیں جنہوں نے تم میں سے جہاد کیا، اور نہ ان کو جنہوں نے صبر کیا، یعنی ابھی تو عملی بازی آئی نہیں۔ واقعتاً کون اللہ کی راہ میں صبر کرتا ہے، کون جمتا ہے، کون ہٹتا ہے، یہ تو ابھی دیکھا نہیں۔ وہ جس کو کہتے ہیں نا کہ ابھی عشق کے انتہا اور بھی ہیں، ابھی تو تمہارے راستے میں بڑی منزلیں آنی، بڑی کڑی کڑی منزلیں آنے والی ہیں۔ ابھی تو احد ہے، ابھی تو حنین آنی ہے، غزوہ بنو نذیر ہے، احزاب کی خندقیں تم نے کھودنی، کہیں جا کے تبوک پہ تمہارا معاملہ پورا ہونا ہے۔ تم کیا سوچتے ہو ابھی جنت مل جائے گی؟ اچھا، یہی بات سورہ بقرہ 214 میں کیا پڑھی تھی، ہم حسب تمن تدخل الجنہ، یاد ہے؟ اس پہ ایک درس بھی آپ کو بتایا تھا، جنت کی حقیقی چاہت کچھ اس طرح کا ہے، صرف لفظوں کا فرق ہے۔ وَلَقَدْ كُنْتُمْ تَمَنَّوْنَ الْمَوْتَ، اور تم تو موت کی تمنا کر رہے تھے، مِنْ قَبْلِ أَنْ تَلْقَوْهُ، اس سے پہلے کہ اس سے ملاقات ہوتی۔ یعنی تم تو کل یہ کون تھے جو بدر میں نہیں جا سکے، جذباتی ایموشنل ینگسٹرز کہتے تھے ہائے ہمیں موقع ہی نہیں ملا۔ کہا اچھا، فَقَدْ رَأَيْتُمُوهُ وَأَنْتُمْ تَنْظُرُونَ، اب دیکھ لیا تم نے اس کو اپنی آنکھوں سے۔ اصل میں اشارہ نیو مسلمز کی طرف، نئے نئے مسلمان، گرم خون، جوان، کہتے تھے ہمیں شہادت چاہیے، ہم تو کھلے میدان میں جا کر مقابلہ کریں گے۔ انہوں نے دیا تھا نا یہ مشورہ کہ کھلے میدان میں جا کے احد لڑی جائے، تو اب تبصرہ ہو رہا ہے کہ وہاں تو جوش تھا قتال کا اور جہاد کا، اب موت دیکھ لیے تو وہ بہت سارے لوگ کہتے ہیں ہائے اللہ کے رستے میں موت آئے، اللہ کے نبی کے راستے میں، اور یہ وہ، تو جب جاتے ہیں تو پھر کیا ہوتا ہے، یہ ہر بندہ اپنے اوپر لے کے سوچ سکتا ہے۔ وہ کہتے ہیں ایک عورت تھی تو اما تھی، وہ حج میں جب گئی تو پورے گروپ کے ساتھ ہی، جہاں کے اللہ مجھے نبی کے رستے میں موت دے دے، اللہ اس شہر میں موت دے 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 دے، تو جب رمی جمار میں کہیں پھنس گئی تو موت کے منہ سے نکلی آئیں تو ہانپتی کانپتی کہتی اللہ کا شکر آج بادشاہی ہوں، آج مرنے لگی تھی۔ تو یہ ہوتا ہے، انسان زبانی باتیں بڑی کرتا ہے، دور بیٹھ کے بات کرنا بہت آسان ہے۔ ہائے تبدیلی آ جائے، ہائے مسلمانوں کے لیے کچھ ہو جائے، ہائے اسکول بن جائیں، ہائے ہمارے بچوں کی دین کی تعلیم ہو، ہائے ہماری عورتیں پڑھیں۔ تو جب عملی طور پہ جان مارنی پڑتی ہے تو ہم ڈی موٹیویٹیڈ ہو جاتے ہیں، پھر ہم پیچھے ہو جاتے ہیں، پھر ہم کہتے ہیں نہیں اب کوئی اور کر لے نا، میں نے ضرور کرنا ہے، اوروں کے بچے جائیں میرا کیوں جائے، اور میری بیٹی کیوں جائے، ان کو پڑھنے دو، دوسروں کے بچے ہاں بنے اسلامی اسکول جب ہمارے بچے فارغ ہو چکے ہوں۔ تو اللہ کو یہ نہیں چاہیے ہوتا۔ یہاں تمخیص کا لفظ ہے خاص طور پہ، تطہیر کا معنی ہوتا ہے پاک کرنا دوسری چیزوں سے۔ تو اللہ تمہارے گناہوں سے بھی پاک کرتا ہے، تمہاری بڑی بڑی باتوں سے بھی۔ اور یہ جو جنت میں جانے کی بات ہے، سورۃ عنکبوت آیت 2 میں بھی ہم پڑھیں گے، احسب الناس ان یترکوا ان یقولوا آمنا وهم لا یفتنون، کیا لوگوں نے یہ گمان کیا ہے کہ صرف یہ کہنے پر چھوڑ دیے جائیں گے کہ ہم ایمان لائے اور ہماری آزمائش نہیں ہوگی؟ اور یہ مضمون مکی صورتوں میں تو آپ کو خاص طور پہ ملتا ہے، یا مدنی صورت میں بھی ہے۔ اللہ تعالیٰ کہتے ہیں باتوں سے نہیں جنگیں جیتی جاتی، کام کرنا پڑتا ہے۔ آج ہماری جنگ کیا ہے؟ غلبہ اسلام، دین کو عام کرنا، قرآن کا نور گھروں میں، ہاتھوں میں، سامنے آمنے، ایک چیز انسان اپنی زندگی میں رکھ لے۔ اور آپ دیکھیے اللہ کہہ رہے ہیں اب اگر ابھی بھی سمجھ نہیں آئی تو کب ہوگی؟ یہ جو لفظ ہے نا رائی تو منہ ہو وطن زرون، دیکھیں تاکید اور مبالغے کے لیے دو دفعہ کا، یعنی تلواروں کی چمک، نیزوں کی تیزی، تیروں کی یلغار، جان بازوں کی صف آرائی میں تم نے موت کا خوب مشاہدہ کر لیا۔ یہ تو ابھی تمہاری زندگی بچی ہوئی تھی تو اللہ تمہیں واپس لے آیا ہے۔ تو بات کیا نکلی کہ عمل سے زندگی بنتی ہے، خواہشوں سے نہیں بات بنتی۔ جنت کی خواہش ہونا، اس کا ارادہ ہونا، یہ پری ریکویزٹ ہے، یہ پہلی چیز ہے، اصل چیز اس کے بعد کوشش ہے۔ دو شرطیں ہم نے پڑھی ہیں جنت میں داخلے کی، جہاد اور صبر۔ اللہ ایسے مواقع دے کر انسان کی حقیقت پہچانتے ہیں، اور یہ وقت آنے پہ پڑتا ہے، یہ جب پتہ چلتا ہے تو پھر اس وقت سمجھ آتی ہے۔ اور اللہ تعالیٰ یہ بات مجھے آپ کو سکھاتا ہے، یاد رکھیں یہ صبر میدان جنگ میں بھی ضروری ہے اور روز کی زندگی میں۔ مکی دور کا صبر کیا تھا؟ مظالم کے خلاف صبر، بس دیٹس اٹ۔ حضرت خباب بن عرد کی آپ نے بات پہلے بھی پڑھی تھی کہ گھبرائے ہوئے تھے، اللہ کے نبی کے پاس گئے کہ اللہ کے نبی وہ کب وقت آئے گا جب خوشخبری ملے گی، متا نصر اللہ، اور اللہ کے نبی اس وقت خانہ کعبہ کے پردے کے پاس بیٹھے تھے، تکیہ لگائے، اور تکلیفیں بہت سی تھیں۔ تو آپ حباب کی بات سن کر تکیہ چھوڑ کر سیدھے ہو گئے، اور آپ کا چہرہ غصے سے سرخ ہوا، اور آپ نے فرمایا تم سے پہلے ایسے لوگ گزر چکے جن کے گوشت اور پٹھوں میں ہڈیوں تک لوہے کی کنگیاں چلائی گئیں، مگر وہ سچے دین سے نہیں پھرے، آرا چلا کر ان کا جسم دو حصوں میں بانٹ دیا گیا، مگر وہ سچے دین سے پیچھے نہیں ہٹے، اللہ ایک دن اس کام کو ضرور پورا کرے گا۔ یہ بخاری کی روایت ہے۔ تو اپنے لیے عمل لیجئے، روز مرہ زندگی میں ایمان پر جمنا ہے اور ایمان کے تقاضے پورے کرنے ہیں، یہی آج میرا آپ کا صبر ہے۔ آرام طلبی کی تمنا کے مقابلے میں کام کرنا صبر ہے۔ وسوسوں اور نفس کی اکساہٹوں کے مقابلے میں ایمان پر جمے رہنا صبر ہے۔ ہمارا صبر تو پانچ وقت کی نماز بھی ہے، ہمارا یہ ہفتے میں چار پانچ دن آنا صبر ہے۔ ہمیں اللہ دیکھ رہا ہے کہ ہم میں سے کون اس کورس کے تقاضے پورے کرتا ہے اور کتنی کوشش کرتا ہے اور کون کن حالات میں نکلتا ہے، وہ اللہ ہی اللہ کے پاس پورا اجر ہے۔ کون صرف وسوسوں اور نفس کی اکتاختوں کی وجہ سے وہن کا شکار ہو کے پیچھے ہوتا ہے اور کون حقیقی مجبور ہے، اللہ کے ہاں کسی کا اجر مارا نہیں جاتا۔ اور یہ جو وَلَقَدْ كُنْتُمْ تَمَنَّوْنَ الْمَوْتَ مِنْ قَبْلِ، نا اس پہ بھی ایک روایت آتی ہے، خلاصہ بتا دیتی ابن ابی حاتم میں، ابن عباس کا قول ہے، کہتے کہ صحابہ میں سے کچھ کہتے تھے کاش ہم کفار کو ایسے قتل کریں جیسے بدر کے دن قتل کیا، اور کاش بدر جیسا دن پھر پیش آئے اور ہم کفار کو تہ تہ کر دیں، یعنی تلواروں سے مار دیں، اور بہت ثواب کمائیں اور شہادت اور جنت حاصل کریں، یا زندگی اور مال غنیمت حاصل کریں۔ چنانچہ اللہ نے احد کے دن کا مشاہدہ کرا دیا، اور اس میں سے ان حضرات کے سوا جن کو اللہ نے ثابت قدم رکھا کوئی نہ جم سکا۔ اس پر یہ آیت اتری کہ تم تو مرنے کی تمنا کر رہے تھے۔ یہ تفسیر ابن عباس کی روایت ہے، یعنی میں اس کو ایسے سوچتی ہوں کہ 50 آئے تھے شروع میں، اینڈ پہ 10 رہ گئے۔ کئی دفعہ قرآن کے کورسز میں بھی ایسے ہی ہوتا ہے، آدھے سے قریب ہی لوگ بچتے ہیں اینڈ تک۔ دعا کرے اللہ ہمیں ان میں رکھے۔ اور دشمن سے ملنے کی تمنا کرنی چاہیے؟ نہیں۔ بخاری کی روایت ہے، آپ نے فرمایا دشمن سے ملنے کی تمنا نہ کرو، عافیت مانگو، ہاں جب دشمن سے لڑنا پڑے پھر ثابت قدم رہو اور جان لو کہ جنت تلواروں کے سائے تلے ہے۔ اور آپ دیکھیں کیا وہ حالات تھے، کیا وقت تھا۔ اگلی آیتیں بہت زیادہ سینٹیمنٹل ہیں، جس میں نبی صلی اللہ علیہ وسلم کی وفات کا تذکرہ بھی آ رہا ہے۔
وَلَا تَهِنُوا وَلَا تَحْزَنُوا وَأَنْتُمُ الْأَعْلَوْنَ إِن كُنْتُم مُّؤْمِنِينَ إِن يَمْسَسْكُمْ قَرْحٌ فَقَدْ مَسَّ الْقَوْمَ قَرْحٌ مِّثْلُهُ وَتِلْكَ الْأَيَّامُ نُدَاوِلُهَا بَيْنَ النَّاسِ وليعلم الله الذين آمنوا ويتخذ منكم شهداء والله لا يحب الظالمين وليمحص الله الذين آمنوا ويمحق الكافرين أَمْ حَسِبْتُمْ أَنْ تَدْخُلُوا الْجَنَّةَ وَلَمَّا يَعْلَمِ اللَّهُ الَّذِينَ جَاهَدُوا مِنْكُمْ وَيَعْلَمَ الصَّابِرِينَ وَلَقَدْ كُنْتُمْ تَمَنَّوْنَ الْمَوْتَ مِنْ قَبْلِ أَنْ تَلْقَوْهُ فَقَدْ رَأَيْتُمُوهُ وَأَنْتُمْ تَنْظُرُونَ۔